नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा कार्यक्रम भिजन भोइसमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। श्रोता, यो कार्यक्रम प्रत्येक सोमबार बेलुकी 7:15 बजे टप 7 न्युज पछि सुन्न सकिनेछ। राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा केन्द्रित रहेर विभिन्न पक्षहरू हाम्रा कार्यक्रमका शीर्षक हुनेछन्। स्वास्थ्यको अधिकारलाई संविधानले नैसर्गिक अधिकारभित्र राखेको छ। कतिपय स्वास्थ्य क्षेत्रको जिम्मेवारी स्थानीय समाजले लिने गरेको छ। सामाजिक क्षेत्रबाट सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरूमा राज्यले ध्यान दिन सकिरहेको छैन। यस्तै ध्यान नपुगेको क्षेत्र क्षयरोग निवारणको क्षेत्र पनि हो। क्षयरोग निवारण संस्था कसरी सञ्चालन भइरहेको छ, कस्तो अवस्थामा छ, यिनै यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम भिजन भोइसमा नेपाल क्षयरोग निवारण संस्था थापाका सभापति गोपाल बहादुर थापा हुनुहुन्छ। गोपाल भाइ नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद।
अहिले के गर्दै हुनुहुन्छ?
अहिले भनेको खासै अब आफ्नो जीवन लाइफ चाहिँ रिटायर अवस्थाको छ। योभन्दा अगाडि अब विभिन्न व्यवसायमा म व्यस्त थिएँ। अब निर्माण व्यवसायमा झन्डै 2 कार्यकाल त्यहाँको कार्यभार सम्हालेरै बसिया हो, होइन? त्यसपछि केन्द्र पनि गइयो। त्यस्तो हुँदाहुँदै अब आफ्नो एउटा उद्योग छ, महिला चाहिँ हेम्पा उद्योग सञ्चालन गरिरहेको छु। अनि अब बगान सगान छ, अब आफ्नै घर व्यवहार यस्तै उस्तैमा र अनि यसो सामाजिक संस्थामा आबद्ध छु। अब त्यहीँ व्यस्त छु, अब त्यहीँ कार्यक्रम पनि परिरहन्छ, जानुपर्ने हुन्छ, त्यस्तै छ।
यो सामाजिक तथा व्यावसायिक संस्थाहरू चाहिँ कुन कुनमा आबद्ध हुनुहुन्छ?
अब म अहिले फिलहाल भनेको चाहिँ अब अहिले आफू संस्थामा आबद्ध संस्था भनेको अब यो एउटा सहकारी संस्था छ, स्वर्गद्वारी कृषि सहकारी संस्था चन्द्रगढी भद्रपुरमा 8 पर्छ अहिले। त्यसै गरी यो नेपाल परिवार नियोजन सङ्घमा को सभापतिमा साथीहरूले यसपालि यो 2075 सालदेखि यो 4 वर्ष कार्यकालको लागि मलाई ल्याउनु भएको छ।
परिवार नियोजन सङ्घ कि
क्षयरोग निवारण संस्था, क्षयरोग निवारण संस्थामा ल्याउनु भएको छ। र त्यसैमा पनि अब अलिकति केही कार्यक्रममा कहिलेकाहीँ व्यस्त हुन्छ, यसरी नै चलिरहेको छ।
अच्छा, यो क्षयरोगको कुरा गर्नुभयो, होइन? यो क्षयरोग निवारण संस्था चाहिँ हाम्रो झापामा कहिलेदेखि सञ्चालन भएको?
क्षयरोग निवारण संस्था झापामा यो 2048 सालमा तत्कालीन के अरे हाम्रो पद्मावर गिरीको संयोजकमा 16 सदस्यीय एउटा सल्लाहकार समिति गठन भएर त्यसलाईले चाहिँ 50 सालमा चाहिँ तपाईँको लक्ष्मीप्रसाद श्रेष्ठको उसमा चाहिँ सभापतित्वमा 13 सदस्यीय कार्य समिति एउटा चयन गरेकोहरू छ। त्यहाँदेखि यो चाहिँ संस्था चलिरहेको छ। र यो संस्था भनेको तपाईँको यो मेची अञ्चल अस्पतालको ठिक अपोजिट पूर्व साइडपट्टि नेपाल रेडक्रस सोसाइटीको उत्तर साइडमा र अहिले बन्दै गरेको भवनको छेउमा चाहिँ पर्छ। र यो अलिकति मान्छेको अलिक नजर पनि कम्ती परे जस्तो पनि मलाई लागिरहेछ। र त्यसमा चाहिँ तपाईँको 2050 सालदेखि चाहिँ लक्ष्मीप्रसाद श्रेष्ठज्यू अध्यक्ष हुनुहुन्थ्यो। त्यसपछि कर्मीको रूपमा अब जस्तै तपाईँको काजीलाल डङ्गोल बस्नुभयो त्यो संस्थामा, त्यसै गरेर चाहिँ तपाईँको गोपाल श्रेष्ठ बस्नुभएको छ, अहिले उहाँ चाहिँ केन्द्र सदस्य हुनुहुन्छ, होइन? त्यसै गरी तपाईँको गोवर्धन साक्यजी हुनुहुन्थ्यो, उहाँ पनि अहिले अब मोटामोटी रिटायर लाइभर काठमाडौँतिर अब बिमारी नै भएर बस्नुभएको भन्ने सुन्दैछु। उहाँले नि छेरो लगाएको त्यो थाहा भएन। अब त्यससँगै 75 साउनदेखि चाहिँ त्यो संस्थामा म आफू र मेरा कार्य समितिका साथीहरू कार्यरत छौँ। त्यसैबाट चाहिँ अब जेनतेन काम गरिरहेको छौँ हामीले।
भनेपछि रिटायर लाइफ बिताउने ठाउँ चाहिँ यस्तै संस्था रहेछ, होइन?
यस्तै नै रहेछ भन्नु पऱ्यो अब।
अच्छा गोलाई, जस्तो तपाईँ चाहिँ त्यो संस्थामा आइसके पछाडि खास गरी नेपाल क्षयरोग निवारण संस्था भद्रपुर शाखा अहिले के गर्दैछ त?
भद्रपुर शाखाले अहिले अब 75 म आइकनको हिसाब किताबमा चाहिँ अब हाम्रो जस्तै अब कार्यक्रम विभिन्नमा पर्छ, जस्तै तपाईँको प्रत्येक मङ्सिरको 13 गते राष्ट्रिय क्षयरोग दिवस पर्छ, त्यसै गरेर चैत 10 गते तपाईँको विश्व क्षयरोग दिवस पर्छ, र त्यस्तै केन्द्रबाट आउने विभिन्न कार्यक्रमहरूलाई बिचबिचमा अब हामीले कार्यक्रम गर्दै जानुपर्ने हुन्छ होइन। र यसपालि चाहिँ तपाईँको अब खासै कार्यक्रम आएको छैन, र यो बिचमा म दसैँपछि चाहिँ केही दिनको लागि म यसो बाहिर विदेशतिर पनि गएको थिएँ, र अस्ति भर्खर मात्रै आएको हो। अब सम्भवतः अब कार्यक्रम आउला, अब हामीले गर्दै जानुपर्ने हुन्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन बसेका छौँ, हामीसँग कुराकानी गर्न नेपाल परिवार नियोजन नेपाल क्षयरोग निवारण संस्था झापाका सभापति गोपाल भाइ थापा हुनुहुन्छ। गोपाल सर, यो परिवार यो झापाको क्षयरोगीहरूको अवस्था, खास गरी क्षयरोग निवारण संस्थाले 48 सालदेखि काम गर्दै आउँदाखेरि अहिले क्षयरोगीहरूको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ?
क्षयरोगी अवस्था अहिले पनि के छ भनेदेखि, तपाईँको अहिलेको म आइकनको डाटा, त्योभन्दा अगाडिको त अब म भन्नु पनि सकिनँ, मैले त्यसरी लिनु पनि सकिनँ होइन। म आइकनको डाटा अनुसार तपाईँको 75-76 साउनदेखि तपाईँको असारसम्म मोटामोटी 23-24 जना तपाईँको के अरे खकार परीक्षण गर्दाखेरि 59-60 जना चाहिँ त्यो रोगीहरू भेटेर तिनीहरूको चाहिँ अब नियमित हाम्रो रेखदेखमा हाम्रो कर्मचारीको प्रत्यक्ष निगरानीमा जनस्वास्थ्य कार्यालयले चाहिँ उपलब्ध गराएको औषधि हाम्रो कर्मचारीको निगरानीमा खुवाउने काम भइरहेछ। त्यसै गरेर तपाईँको 76 साउनदेखि तपाईँको 76 मङ्सिर मसन्तसम्ममा 1130 जना रोगीमध्ये खकार परि 1030 जनामध्ये त्यसमा चाहिँ 30 जना चाहिँ अब रोगी देखा परेकाले तिनीहरूको नै औषधि सेवन गरिरहेछन्, र यिनीहरूले चाहिँ औषधि नियमित हिसाबले गर्नुपर्ने हुन्छ, र यसको डोज भनेको चाहिँ तपाईँको कम्पलसरी 6 महिना चाहिँ औषधि खाएकै हुनुपर्छ। अब कतिपय चाहिँ के पनि गर्दा रहेछन् भन्दै अब खाँदा खाँदै बिचमा अलिक राम्रो भयो, स्वस्थ भयो, अब मैले किन खाने, अब नखाँदा पनि हुन्छ होला भन्ने हिसाबले कतिजना छोडेर छोड्ने गरेका पनि हामीले पायौँ होइन। अब त्यो चाहिँ पछि गएर चाहिँ के हुँदो रहेछन् भन्ने, फेरि तिनीहरूलाई बल्झियो, बल्झियो भनेपछि फेरि गएर रिपिट त्यो ठाउँमा औषधि खाँदा चाहिँ उसलाई फेरि अर्को एउटा अर्कै किसिमको एउटा चेक जाँच भन्ने हुन्छ, त्यसको चाहिँ तपाईँको यो जेन स्पट भन्ने एउटा यन्त्रले जाँच गरेर अनि उसलाई चाहिँ पुनः फेरि दबाई खुवाउनु पर्ने हुन्छ। त्यसो भएपछि अब अहिले पहिलाको तुलनामा त तपाईँको क्षयरोग भन्ने बित्तिकै मान्छे त्रसित हुन्थे, डराउँथे, यो बिमारलाई यसरी मान्छे मरिन्छ कि हुन्छ भन्ने एउटा मान्छेमा त्रास थियो, तर त्यो अवस्था अहिले छैन, यसरी डराउनु पनि पर्ने अवस्था पनि छैन, किनभने यो औषधि खाँदा नियमित खाँदाखेरि यो निको रोग हुने रोग पनि हो। तर अब निको हुने भन्दैमा हामीले अब जथाभावी आफ्नो स्वास्थ्यलाई ख्यालै नगरिकन जे पायो त्यही खाने, अब मेन समस्या भनेको यो तपाईँको कस्तो व्यक्तिलाई भने लाग्छ भने अब मजदुर वर्गलाई विशेष गरेर अब लेबरमा बेसी गरेर यो सतार जाति दङ उरङ थारुङ जातिहरूलाई बढी गएर राई लिम्बूहरू जसले जाँड रक्सी बढी युज गर्नुहुन्छ त्यस्ता व्यक्तिलाई चाहिँ बढी यो रोगले सङ्क्रमण गर्छ, त्यस्तोमा चाहिँ अलिकति आफूले जोगियो भनेदेखि यो रोग लाई खासै डराउनु पर्ने अवस्था छैन, तर यो रोग त्यसलाई लाग्ने उसलाई लाग्ने भन्यो भने सबैले लाग्नु पनि सक्छ, र यो चाहिँ स्वास्थ्य जाँच गराएर त्यस्तो किसिमको रोग देखा पऱ्यो भने औषधि खाँदा निको पनि हुन्छ।
त्यो एउटा जमाना थियो नि तपाईँको क्षयरोग हो भने चाहिँ फलानलाई त टिबी लाग्यो अरे न गाउँभरि हल्ला हुने होइन, त्यतिखेर त निकै खतरनाक थियो, अहिले चाहिँ अलि निवारण को चरणमा पुगेर हो कि क्या यसको अलिक?
अहिले मोटामोटी यो चाहिँ अब पहिला जस्तै झापा तराई आउँदाखेरि चाहिँ ए या ज्वरोले मान्छे मर्थ्यो अरे के हुन्थ्यो अरे काला ज्वरा थियो अरे के भने मान्छे त्यसरी डराउँथे, त्यस्तै किसिमको यो रोगदेखि मान्छे डराउँथे, वास्तवमा क्षयरोग लाग्यो भनेपछि मान्छे ओहो नराम्रो रोग लाग्यो हो यसले त खत्मै बनाउँछ कि भन्ने भन्ने चिन्ता त्यतिखेर थियो, कतिले धामी जाँगरी पनि गर्थ्यो होला, तर त्यो अवस्था अहिले रहेन होइन। अब त्यो अहिले चाहिँ तपाईँको अब विकसित हुँदै गयो, अब विभिन्न स्वास्थ्य संस्थाहरू बढ्दै गए, विभिन्न किसिमको अब डक्टरहरू अध्ययन गर्दै आए, यसको रिसर्च हुँदै गयो त्यसले गर्दाखेरि अब त्यस्तो डराउनु पर्ने अवस्था चाहिँ छैन।
त्यसो यो रोग लाग्यो भनेर चाहिँ कसरी चिन्ने त?
अब यो रोग लाग्यो भन्नलाई चाहिँ कसरी भनेदेखि जस्तै तपाईँलाई अब सुक्खा खोकी लाग्यो, तपाईँलाई अब ज्वरो आइरहन्छ, तपाईँको टाउको दुख्छ, खान मन लाग्दैन, रिङटा लाग्छ, तपाईँ खोक्दाखेरि खोकीबाट तपाईँको रगत देखा पर्छ, तपाईँ दुब्लाउँदै जानुहुन्छ, त्यस्तो लक्षण पऱ्यो भने चाहिँ यो जचाउनु पर्ने अति आवश्यक हुन्छ।
यो यस्तो लक्षणका भएका मान्छेहरूले एकखेप खगार चेक गर्दा टिबी हो कि होइन भन्ने कुरो पत्ता लाग्छ?
पत्ता लाग्छ।
अनि यो समग्र टिबी उपचार खर्च गर्दा कति खर्च आउँछ?
यसको खासै केही खर्च छैन। तपाईँको टिबी लाग्यो भने जस्तै तपाईँको अहिले त तपाईँको अब सजिलै छ, अब सरकारी हस्पिटलमा डक्टरले सर्टिफाई गर्यो भने अब छाती दुख्यो, लो एक्सरे गरा के गरा भन्छन्। अब त्यस्तो किसिमको देखियो, कतै छातीमा दाग देखियो भने त्यहाँ गएर खकार तिमी जो छौ भन्छन्। अब त्यहाँ हाम्रो नजिकै त्यहाँ नेपाल छेरोको अफिस छ, त्यहाँ गएर सम्पर्क राख्नु भने तपाईँको त्यहाँ दुईवटा बट्टा दिन्छ, त्यहाँ बिहानको र बेलुकाको दुई टाइमको तपाईँको खकार लिएर त्यहाँ जानुभयो भने र त्यो ल्याबले उसले चेक गरेर उसले रिपोर्ट तयार गरिदिएपछि यदि छेरोग छ भने तपाईँलाई इमिडिएट ती दबाई चलाइदिन्छ र तपाईँले दबाई कन्टिन्यू छ महिनासम्म चाहिँ युज गर्नुपर्छ। खाएपछि त्यसको त्यो रोगले तपाईँलाई त्यसको चाहिँ निर्मूलै हुन्छ।
अन्त एकचोटि रोग लागेको मान्छे चाहिँ फेरि क्षयरोग लाग्न सक्छ?
सक्छ। त्यो तपाईँले बिचैमा छोड्नुभयो, खाँदा खाँदै छोड्नुभयो, अब के हुन्छ भनेदेखि अब दबाई खाँदैछ, ऊ पहिला अलिक सिकिस्तै थियो, उसलाई अलिकति अस्वस्थ थियो, साह्रो गाह्रो थियो, उसले औषधि युज गर्न थाल्यो, छ महिना खाने ठाउँमा उसले तिन महिना खायो, राम्रो भयो जस्तो लागेला महसुस भयो भने उसले कतिले छोडेका पनि हुन्छन्। त्यस्ता छोडेको बिमारीले पुनः बलियो भने चाहिँ फेरि पनि त्यहाँ सम्पर्क गरेर त्यसले अर्कै किसिमको एउटा टेस्ट अघि मैले भने पनि त्यो टेस्ट गराएर फेरि रिपिट गर्न सक्छ र निको पनि हुन्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन भइसकेको छौँ। हामीसँग कुराकानी गर्न नेपाल क्षयरोग निवारण संस्था झापाका सभापति गोपाल बहादुर थापा हुनुहुन्छ। गोपाल सर, यो मान्छेले क्षयरोग लागेको मान्छेले दबाई खाँदाखेरि फेरि रिङटा लाग्ने, फेरि भनभनी हुने, यो खालको चाहिँ सिम्टम पनि देखिन्छ, किन?
त्यसले चाहिँ तपाईँको के भन्छ, त्यो औषधि क्षयरोग लाग्नु भनेको त्यसभित्र हामीको भित्र जुन त्यो किटाणु हुन्छ, त्यो किटाणु मार्ने औषधि अलिकति हार्ड टाइपको अलिक कडाइ हुन्छ होइन। त्यो औषधि खाइसकेपछि अब सक्दा त हामीले अलिकति यसलाई डाइट दुध दही आदि माछा मासु खाएर त्यसलाई पेल्नु सक्दाखेरि त्यस्तो गाह्रो हुँदैन होइन। अब कतिपय निम्न वर्गका मान्छेहरूले अब त्यो खान उनीहरूलाई डाइट पुग्दैन, उसले अब उनीहरूले जाउला खान पनि गाह्रो हुन्छ होइन, बिहान बेलुकाको छाक टार्नै गाह्रो हुन्छ। उनीहरू काम गर्न गएनन् भने त्यो बेलुकाको छाकै टर्दैन, बिहानको छाकै टर्दैन, अब उनीहरूको आफ्नो परिवारहरू हुन्छन् होइन। त्यसले गर्दाखेरि अब उसले जति शरीरले चाहिनुपर्ने डाइट त उसले पाउँदैन, नपाएपछि त्यो समस्या त्यतिखेर चाहिँ समस्या हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ अलिकति आफू जोगिएर सतर्क भएर त्यही हिसाबले आफूले पनि अलिकति माछा मासु दुध दही खाएर औषधि युज गर्यो भनेदेखि त्यस्तो समस्या हुँदैन। अब त्यो नगर्दाको अवस्थामा फेरि बल्झिनु पनि सक्छ र त्यसलाई फेरि पुनः रिपिट गरेर दबाई खानुपर्ने अवस्था आउँछ।
अब एकखेप दबाई खाएर छोडेका मान्छेहरू फेरि क्षयरोग निवारण संस्थामा आउँछन् त?
कति आएका छन् र उनीहरूले पुनः त्यो चाहिँ तपाईँको त्यो जाँच चाहिँ कस्तो छ भनेदेखि जस्तै अहिले चाहिँ साधारणतया एउटा ल्याबले त्यो टेस्ट गर्छ भने त्यसको टेस्ट गर्ने चाहिँ अर्कै किसिमको ल्याब हुन्छ। जस्तै तपाईँको त्यो ल्याब अहिले हामी कहाँ पनि छ, त्यसलाई चाहिँ त्यो चिसो बनाएर त्यो एसी जडितको रुममा त्यसलाई राख्नुपर्ने हुन्छ त्यो मेसिनहरूलाई, अनि त्यो तपाईँको खकारलाई त्यसलाई पुनः त्यसलाई जाँचेर त्यसमा त्यो रिपिट दबाई खाएर छोडेको बिमारीलाई त्यसले हेर्दाखेरि फेरि त्यो अर्कै सङ्क्रमण त्यसले लागेको हुन्छ। त्यसले गर्दाखेरि उसलाई अर्कै किसिमको औषधि पनि युज गर्नुपर्ने अवस्था हुन्छ। त्यो टेस्टको लागि भनेको बाहिर तपाईँ जानुभयो भने 5-7 हजार रुपियाँभन्दा कम्तीमा तपाईँको हुँदैन होइन। तर हाम्रो संस्थामा अहिलेसम्म फ्रीमा छ र फ्रीमै पनि गरिरहेको छ, त त्यो गरेपछि तपाईँको औषधि खाँदा निको हुन्छ, तर नियमित रूपमा औषधि सेवन गर्नुपऱ्यो।
यो औषधि चाहिँ कहाँबाट आउँछ?
औषधि हामीलाई यो नेपाल सरकारले नै होला, जनस्वास्थ्य कार्यालय मार्फत आउँछ, जनस्वास्थ्य कार्यालयले हामीले दिएको हुन्छ, अनि हाम्रो कर्मचारीको रोबर निगरानीमा हामी औषधि खुवाउँछौँ।
अहिले हामी रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम भिजन बसेका छौँ। हामीसँग कुराकानी गर्न नेपाल क्षयरोग निवारण संस्था झापाका सभापति गोपाल बहादुर थापा हुनुहुन्छ। गोपाल सर, यो खास गरी क्षयरोग चाहिँ कुपोषणबाट निक्लिने खालको रोग होइन?
कुरो ठिकै हो, कुपोषणबाटै हो। अब हामीसँग जस्तै स्वास्थ्य ठिक छैन, स्वास्थ्य छैन, अब हामी आफूमा सरसफाइमा राख्दैनौँ, त्यसलाई चाहिँ मेन्टेन गर्न सक्दैनौँ आफ्नो स्वास्थ्यलाई भनेदेखि त्यसमा त्यो सङ्क्रमण त्यसले पक्काइदिन्छ होइन, कुपोषणमा त्यस्तो हुन्छ। त्यसले गर्दाखेरि जतिसक्दो हामी स्वस्थ पनि रहनु पऱ्यो, आफ्नो घर टोल छरछिमेकमा सफा पनि राख्नु पऱ्यो। त्यसले गर्दाखेरि त्यसरी राख्यौँ भनेदेखि हामीलाई त्यस्तो समस्या हुँदैन।
जस्तो यो त सरुवा रोग पनि हो नि?
सरुवा रोग हो, यो तपाईँको सरुवा हो, तपाईँको नियमित दबाई खान थाल्नु हो भने त्यसले खासै फरक पार्दैन। तर तपाईँले अब रोग छ, तपाईँ औषधि पनि लिनुभएको छैन, अब तपाईँ मेरो छेउमा बस्नुभयो, तपाईँले सास फेर्नुभयो, तपाईँको सासबाट आउने कीटाणु मैले मेरो उसले प्रवेश गरे हुन्छ अनि तपाईँ त्यो चाहिँ मलाई पनि लाग्न सक्छ। त्यसले गर्दाखेरि त्यो चाहिँ अलिक टाढै भए बसिनु चाहिँ राम्रो हुन्छ।
भनेपछि सतर्कता अप्नाउनु पऱ्यो, क्षयरोग लागेको छ भने तुरन्त औषधि सेवन गर्यो भने चाहिँ भएन, त्यसले त्यो सर्ने कुरा रोकिदिन्छ होइन। तर अब औषधि सेवन गरेन, ग्रुपमा गयो, हाउ गर्यो, उनीहरूको बिचमा चाहिँ यो सास आदान प्रदान भयो भने जाने भयो, हाचिङ गर्दा पनि सर्ने भयो, ठुलो स्वरले सास फेर्दा पनि जाने भयो। भनेपछि यसको लागि हामीले सावधानी अप्नाउनु पर्ने कुराहरू यिनै छन्, अरू के छ यसमा?
तिनै हुन, अरू त अब खासै केही छैन, त्यही त हो। अब मुख्य कुरो त्यो सेवन गरिरहेको औषधि सेवन गरिरहेको छ रोगी भने त्यसले अब त्यस्तो अप्ठ्यारो भएन होइन। अब सेवन गरिरहेको छैन भने उसलाई सेवन गर, औषधि गर भन्नु पऱ्यो। ऊ त्यहाँसम्म जानु सक्दैन, उसको त्यो पहुँच छैन भनेदेखि छरछिमेकीले भए पनि त्यो ठाउँसम्म पुर्याउनु पऱ्यो, किन त्यहाँ पुर्याउँदा उसलाई त्यो पैसा लाग्ने होइन। उसले नि शुल्क औषधि पाउँछ, नि शुल्क त उसले उपचार पाउँछ भनेपछि त्यो चाहिँ हाम्रो छरछिमेकी दाजुभाइ दिदीबहिनी जो हुनुहुन्छ त्यहाँ उसलाई हेल्प गरेर पनि त्यो ठाउँसम्म पुर्याउनु पऱ्यो, र उसका परिवारमा पनि एकअर्कामा अब त्यो त्यस्तो किसिमको छ भने सर्न पनि सक्छ, अलिक सतर्कै भएर बसे चाहिँ राम्रो हुन्छ।
अहिले तपाईँहरूको संस्थाको अवस्था चाहिँ कस्तो छ, खास गरी संस्था कसरी चलेको छ, कतिजना कर्मचारी छन्, आय स्रोत के हो, कसरी चाहिँ त्यसको व्यवस्थापन गर्दै हुनुहुन्छ?
अब यो संस्था कसरी चलेको छ भन्ने कुरामा चाहिँ यो कसरी भनौँ भनेदेखि यो पहिला अब राजा महाराजले चलाएको संस्था जस्तै यो नेपाल क्षयरोग निवारण संस्था भयो, जब यो तपाईँको अवरुद्ध यो क्यान्सर हस्पिटल भए, जस्तै नेपाल रेड क्रस सोसाइटी भयो, नेपाल परिवार नियोजन सङ्घ भयो, यी संस्थाहरू चाहिँ अब पहिला त्यो पञ्चायती व्यवस्थामा राजा महाराजाले को उनीहरूको आशीर्वादबाट चलेको संस्था भन्ने मैले बुझेँ। र अब यो तपाईँको प्रजातन्त्र आइसकेपछि र राजा पनि यो देशबाट हटिसकेपछि यो ठाउँमा चाहिँ अब ती संस्थाहरूमा चाहिँ अब जनप्रतिनिधि आए, निर्वाचित भए, तिनीहरूले नै काम गरिरहेछन् होइन। अब हाम्रो संस्थामा चाहिँ भन्नुहुन्छ भनेदेखि अब कतैबाट पनि पाँच पैसा त्यसको आउने बाटो मैले देखिरहेको छैन, आय स्रोत केही पनि छैन, र तपाईँको कसैले पनि हामीलाई पैसा दिँदैन। जस्तै तपाईँको जनस्वास्थ्य कार्यालयको औषधि हामी जनस्वास्थ्यले गर्नुपर्ने काम हामीले गरेका छौँ, जनस्वास्थ्यले उसले खगार्ज गरेर ल्याब टेस्ट उसले राख्नुपर्ने हाम्रो छेरोको अफिसमा उसले ल्याएर राखिरहेको छ, उसको काम हामीले गरिरहेछौँ। पहिला चाहिँ हामीलाई केही जनस्वास्थ्यले पनि हेल्प गर्थ्यो अरे, केही पैसा चाहिँ रात कर्मचारीले तलब सलब खुवाउन चाहिँ दिन्थ्यो अरे, भनेपछि अहिले त्यो पनि छैन। नभएपछि अब के त भन्दाखेरि अब यसलाई चट्टै बन्द गर्नु पनि सकिएन, चलाउँ भन्दाखेरि चलाउनु सक्ने अवस्था पनि गाह्रो भइसक्यो क्या, बडा समस्या भइसक्यो, मुसिल भयो। हिजोको साथीहरूले कसरी चलाए अब त्यो अब कसरी म भनौँ, तर आफूलाई परिसक्यो भने थाहा हुँदो रहेछ नि त। अब म त्यो ठाउँमा पुगिसकेपछि अब कर्मचारीले तलब खुवाउनु तलब छैन, अब केही मसलन त केही सामान किन्नु पऱ्यो भने पैसा छैन, यसो कार्य समितिको बैठक केही नभए पनि तपाईँको यसको विधानमा त तिन महिनामा एकचोटि कम्पलसरी राख भन्छ, वर्षमा चारचोटि भन्छ। र पनि मैले चाहिँ मेरो सोचाइ चाहिँ के भनेदेखि सम्भव भए महिना महिना दिनमा बसौँ न किन भन्ने कुरा पनि थियो सुरु सुरुमा हामी बस्यौँ भने होइन। अब त्यहाँ बसिसकेपछि साथीभाइ हुन्छ, हाइहालो हुन्छ, केही नभए एक कप चिया त खाउँ त भन्नै पऱ्यो, पऱ्यो नि, सभापतिको नाताले त भन्नु त पऱ्यो नि त, अब भएन चिसो पानी पनि खुवाउनु पऱ्यो नि त, होइन? त्यो गर्दा पनि त्यो पैसा धरि हामी आफ्नो पकेटबाट, कतिपय त अब त्यो साथीहरूले आलो पालो गरेर पनि हामी त्यसरी पनि त्यो संस्थामा आबद्ध भएर अहिलेसम्म चलाइरहेछौँ, टिकाइरहेछौँ, होइन? र यो चाहिँ हामीले अब के अरे केन्द्रसँग पनि हामीले बजेट दिए, नभए हामी चलाउन सक्दैनौँ कि कार्यक्रम पठा, त्यो पनि केन्द्रले दिइसकिरहेको छैन। अब केन्द्रको पनि हैसियत त्यस्तै छ, अवस्था त्यस्तै छ होला र अब त्यो नगरेको हुनसक्छ, होइन? अब यतातिर अब स्थानीय निकायतिर पनि हामीले यो के भने सबैतिर 15 उसमा चाहिँ पत्रचार गरिसकेका छौँ यसको अवस्थाबारे सबैतिर। भएन अस्ति भर्खर तपाईँको 75 यो भदौ 19 हाम्रो अर्थमन्त्रीज्यू नेपाल रेड क्रस सोसाइटी के अरे भद्रपुरको 50 समारोहको उद्घाटन समारोहमा आउनु हुँदाखेरि हामीले त्यो संस्थाको गतिविधिका बारेमा एउटा विज्ञापन एउटा ज्ञापन पत्र जस्तो बनाएर मैले हाम्रो के अरे नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष सभापति लोकराज ढकालज्यूसँग सम्पर्क राखेर उहाँ मार्फतबाट मैले युवराज अर्थमन्त्रीज्यू युवराज खतिवडालाई एउटा फाइल मैले जिम्मा लगाएको थिएँ। उहाँले चाहिँ म यो अध्ययन गर्छु, के गर्न सक्छु गर्छु भन्नुहुन्थ्यो, अहिलेसम्म केही गरे होइन, 5 दिएको पनि होइन। मैले यसको लागि फेरि पुनः स्मरणपत्र एकजना हाम्रो मित्र हुनुहुन्छ, ती व्यवसाय पनि हुन्, अहिले उहाँ प्रायः प्रायः काठमाडौँतिर पनि बस्नुहुन्छ, देवेन्द्र आचार्य, उहाँ मार्फत फेरि मैले पुनः एउटा पुनः स्मरण पत्र फेरि पनि पठाएँ, त्यसमा पनि आएन। त्यसै गरेर अब मैले एकजना हाम्रो व्यवसाय मित्र नै हुन्छ, उहाँको दमक निवासी हो, मदन अधिकारी भन्ने, अहिले चाहिँ काठमाडौँमा प्रायः प्रायः बस्नुहुन्छ, महासङ्घको सल्लाहकार पनि हो, निर्माण विश्लेषणको महासङ्घको सल्लाहकार पनि हो। उहाँ चाहिँ के भनेदेखि हाम्रो प्रधानमन्त्रीज्यूको गाउँले पनि हो, र उहाँसँग मेरो आफ्नो संस्थाको बारेमा कुरो राख्दाखेरि मलाई केही सहयोग गर्नु पऱ्यो, तपाईँ यहाँ ठाउँमा हुनुहुन्छ, मैले अर्थमन्त्री युवराज खतिवडालाई चाहिँ यसरी चाहिँ एउटा ज्ञापन पत्र बुझाएको थिएँ, मदन दाई अलिकति केही तपाईँबाट हुन्छ भने मलाई सहयोग गर्नु पऱ्यो, मलाई त बडा गाह्रो हो, त्यो ठाउँमा साथीहरूले ल्याएर राखेँ भन्दाखेरि उहाँले चाहिँ के भन्नुभयो भने त्यो 2-5 लाख रुपियाँ किन त माग्छस्, एउटा कुनै कार्यक्रम प्रपोजल बनाएर पठा, तँलाई म 20-25 लाख रुपियाँ प्रधानमन्त्रीजीबाट आदेश गराएर दिन्छु भन्ने सम्म उहाँले वचन दिनुभयो मलाई, र त्यो प्रपोजल पनि मैले पढाउनेर पठाएँ पनि, होइन? पठाएँ पछि मैले कुरा गर्दाखेरि अब होइन त्यो हाम्रो एकजना त्यो हेलिभिरोड दुर्घटना भयो नि, उहाँ हाम्रो रविन्द्र अधिकारी सँगसँगै गएर उहाँको सल्लाहकार के अरे प्रधानमन्त्रीको सल्लाहकार के दाल के दाल छ दालै उहाँ जानु नि, उहाँलाई नै दिएको थिएँ, गोपाल भाइ त्यो तेरो त्यतिकै गयो त्यो भन्नुभयो, अनि पछि फेरि पनि मैले पठाएँ, अब त्यो पनि हत्तोपत्तो छैन। यसो छ कि यसमा सरकार राज्यले पनि अब केही सोच्नु पऱ्यो क्या, यो अलिकति हुन त अब यो के अरे यहाँ अब प्रचार प्रसारको कमी भएर पनि हुनसक्छ, होइन? अब मिडियाहरूले पनि अब यो अलिक व्यापक गरिदिँदा चाहिँ राम्रो हुन्थ्यो, होइन? यहाँको बस्तीसिप बुझेर त्यो गर्दा चाहिँ अब सरकारको पनि अलिकति सुनवाई हुन्थ्यो कि सुन जस्तो मलाई लाग्छ। र जस्तै अहिले गएर अब स्थानीय निकाय जस्तै प्रदेश एकमा भनौँ, एक प्रदेश एकमै पर्छ यो भद्रपुर, होइन? जस्तै प्रदेश एकले अब यहाँको हाम्रो सांसदजीहरूलाई भेट्ने मैले यसो जमर्को राखेको छु, विचार राख्ने कुरो भेट्ने कुरो गरेको छु, त्यसले गर्दाखेरि मैले चाहिँ अब हाम्रो सांसद यता एक नम्बर प्रदेशका हाम्रो बानी के बसन्तजीसँग मैले एकचोटि टेलिफोनसम्म कुरो पनि राखेको थिएँ, उहाँ चाहिँ अब मिटिङमा हुनुहुन्थ्यो, अनि म अहिले मिटिङमा छु, गोपाललाई पछि गाउँ गरौँला भन्नुभयो, त्यसपछि फेरि मेरो पनि समय त्यस्तै भयो, अनि उहाँसँग सम्पर्क भएन, अब एक दिन उहाँलाई भेट्ने हिसाबले नै जाने विचार पनि गरेको छु। सँगसँगै अब हाम्रो ओम सरावी पनि सायद एक नम्बर प्रदेशकै उहाँ सांसद पनि हुनुहुन्छ होला, उहाँसँग पनि कुरो राख्ने विचार गरेको छु, र सँगसँगै अब हाम्रो मेयर साहब भद्रपुर नगरपालिका मेयर जीवन श्रेष्ठज्यूसँग पनि एकचोटि मैले त्यो 15 निकायलाई पत्रचार गर्दा मैले पत्र चाहिँ उहाँको हातैमा दिए हो, होइन? उहाँले त्यसको के प्रतिउत्तर पनि दिनु भएन, पछि गएर मैले भेट्ने मौका पनि मैले पाएको छुइनँ, उहाँ पनि व्यस्त हुनुहुन्छ कता कता, त्यसले गर्दा एक दिन अब उहाँसँग गएर बसेर कुराकानी गरेर यसलाई कसरी लाने, के गर्ने, यसलाई अब चलाउने हो कि बन्दै राख्ने हो कि भन्ने एउटा सोच त्यो पनि छ। र अर्को कुरो चाहिँ यो संस्थाको लागि अब केही गर्नुपर्छ भनेर कार्य समितिको बैठकमा एउटा अक्षय कोषको व्यवस्था गरौँ, किनभनेदेखि अब हामीसँग भवन पनि छ, कर्मचारी पनि छ, ल्याब छ, सबै थोक छ भने कमसेकम यहाँका नजिकले त सेवा पाइरहेछ नि त, अब बन्दै गर्दाखेरि त यो सेवाबाट वञ्चित हुने भए, त्यो गर्नुभन्दा अब अक्षय कोषमा केही जम्मा रकम हामीले 10-15-20 लाख रुपियाँ जम्मा गर्न सकियो भने त्यसैको एउटा फिक्स डिपोजिटबाट ब्याजबाट हामीले चाहिँ कर्मचारी पाल्न सक्यौँ, बिजुली बत्ती पानीको पैसा तिर्न सक्यौँ भने त संस्था चलिरहन्छ। भोलि जोसुकै त्यो सभापति भएरै आयो भने नि त्यो मुख्य पुँजी चाहिँ नमासिकन त्यसको ब्याजबाट त संस्था चल्ने भयो, त्यस हिसाबमा पनि हामी गइरहेको छौँ। र मैले बाहिर चाहिँ विदेशतिरबाट अमेरिकातिर पनि एकजनाले मलाई सहयोग पनि गर्नुभएको छ, 25-50 हजार रुपियाँ मैले त्यसरी कलेक्सन पनि गरिरहेको छु होइन, अब उहाँहरूलाई अब हाम्रो वार्षिक साधारण सभामा सम्मान पनि गर्छ। जस्तै मैले आफैले पनि त्यो अक्षय कोषमा 1 लाख रुपियाँ हालिदिएँ, अब आफैले नहाल्दा त अरूले दिन्छन् दिँदैन त्यो पनि थाहा भएन, त अब आफैले हाल्नु पऱ्यो भने मैले 1 लाख रुपियाँ त म आफैले पनि हालिदिएको छु। त्यसै गरेर अब अरू अरू साथीहरूसँग मैले लिएर अहिले 2.5-3 लाख रुपियाँ चाहिँ मैले अक्षय कोषमा फिक्स डिपोजिटमा राखेको छु। अरू त्यसको चाहिँ तपाईँको अस्ति 76 सालमा यो अक्षय कोष को विधान एउटा निर्देशिका पनि बनाएर हामीले पास गरेर राखेका छौँ। र यसमा चाहिँ क्रमिक रूपमा हामीले चाहिँ अब सहयोग माग्दै जाने हो होइन, अब दाताहरूले कतिसम्म दिनुहुन्छ, दिनु भने त्यो पैसा हामी फिक्स डिपोजिटमै राख्दै त्यसको ब्याजले संस्था चलाउन सकिन्छ भन्ने एउटा मनस्थिति चाहिँ मैले बनाएको छु।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन बसिन्छ, हामीसँग कुराकानी गर्न नेपाल क्षयरोग निवारण संस्था झापाका सभापति गोपाल थापा हुनुहुन्छ। गोपाल सर, खास गरी स्वास्थ्यको अधिकारको अधिकारलाई चाहिँ स्वास्थ्यको अधिकारलाई चाहिँ जनताको नैसर्गिक अधिकारभित्र संविधानले राखेको छ, यसो हुँदा अहिले जनस्तरबाट गरिएका कामहरूमा राज्यको पनि सहभागिता हुनुपर्छ भनेर तपाईँहरूले 1 राउन्ड चाहिँ एउटा चाहिँ अभियान छेड्नु भएको छ, प्रत्येक स्थानीय तहमा आफ्ना कुराहरू गर्नुभएको छ, खास गरी पालिका तहले पनि सानो सपोर्ट गरिदियो भने, जस्तो वर्षमा चाहिँ 30-40 हजारै रुपियाँ सहयोग गर्यो भने पनि सबै पालिकाहरूले सहयोग गरिदियो भने त एउटा संस्था चल्ने ठुलो कुरा त भएन होइन। त्यसै गरी अब यो परिवार नियोजन सङ्घ छ, रेड क्रस छ, अर्बुद रोग छ होइन, यो क्षयरोग निवारण छ, यी यस्ता संस्थाहरूलाई चाहिँ राज्यको तहबाट सानो रकम चाहिँ दिने हो र प्रोग्रामहरू चाहिँ यो कार्यक्रम चाहिँ तैँले सञ्चालन गर्नुपर्छ भनेर दिने हो भने त संस्था त चलायमान पनि हुन्छ नि, यसको लागि चाहिँ हाम्रो के प्रयत्न भइरहेको छ?
हो, यसको लागि मैले प्रयत्न गरेको छु, साथीहरूसँग कुरो पनि राखेको छु। हामीसँग साधन स्रोत नभएर पनि यो 15 वटा स्थानीय निकायमा पुग्नु भनेको हिजोको तपाईँको 48-50-47 वटा गाउँ विकास नगरपालिकाहरू पर्छन् होइन, अब त्यो दौडेर हिँडेर जाने कुरो पनि आएन, मोटरसाइकल 2 लिएर जाने कुरो पनि भएन, हामीले गाडीको व्यवस्था गरेर जानुपर्ने अवस्था पनि हुनसक्छ होइन। अब कति ठाउँमा त अब त्यो मैले पत्रचार पनि गरिरहेको छु, मैले आफैले पनि पत्र स्वयं प्रमुखहरूलाई गाबा प्रमुखलाई नपा प्रमुखहरूलाई हातैमा राखेर यस्तो यस्तो कन्डिसन छ, हाम्रो यस्तो अवस्था छ, तपाईँहरूले सहयोग गर्नु पऱ्यो, आखिर यो भनेको अब देशव्यापी नै हो, तपाईँको गाउँमा पनि त्यस्ता रोगीहरू हुनसक्छन् होइन, हामी त्यहाँ तपाईँको चाहिँ अन्तर्क्रिया कार्यक्रम गर्छौँ, त्यहाँ एउटा कार्यक्रम लिएर आउँछौँ, त्यहाँ एउटा शिविर चलाउँछौँ, त्यहाँ तपाईँको खकार परीक्षण गर्छौँ, रगत परीक्षण गर्छौँ, तपाईँहरूले हामीलाई केही नभए पनि वर्षको 50 हजार रुपियाँ तपाईँहरू छुट्याइदिनु हो भने हाम्रो 15 वटा स्थानीय निकायबाट छुटिँदा भनेको 7.5 लाख रुपियाँ मोटामोटी छुटिन्छ, त्यसमा केन्द्रबाट पनि हामीले केही अलिअलि बजेट कार्यक्रमको लागि आएको हुन्छ होइन, त्यसले गर्दाखेरि त्यो कार्यक्रम पनि हामीले थप हुन्छ, त्यसले गर्दाखेरि यो कार्यक्रम गराउनु सञ्चालन गर्न हामीले गाह्रो हुँदैन, त्यति सहयोग गर्नुपर्छ भनेर हामीले पत्रचार पनि गरेका हो। र अब एकचोटि हामी अब सबै निकायमा सबै समूहमा एकचोटि हाम्रो कार्य समिति नै लिएर एउटा पुग्ने विचार चाहिँ मैले राखेको छु।
भनेपछि अब कार्य समितिलाई पनि एक्टिभ गराएर त्यो सबै पालिकाहरूमा आफ्ना कुराहरू दर्ज गराउने तपाईँहरूको सोचाइ छ?
हजुर हजुर, कार्य समितिका साथीहरूलाई अब सबै अब 15-16 जनाको टोली एउटै मात्र सम्भव नहोला, तर आलो पालोको हिसाबमा 2-5-7 जना भएर हामी एउटा ग्रुप भएर चाहिँ आज फलानु पर्सि निकर्सी चिलानु भन्ने हिसाबले पनि त्यसै गरे पनि हामी सम्भव भएसम्म 15 वटा गाउँपालिका नगरपालिकामा पुगेर आफ्ना कुराहरू राख्ने सोचमा चाहिँ हामी छौँ।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, खास गरी नेपाल क्षयरोग निवारण संस्थाको विगत र वर्तमान अब भविष्यमा कसरी लिएर जाने भन्ने सन्दर्भमा कुराकानी गर्नुभयो। यसको लागि म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद यो रेडियो भिजनलाई पनि, यो कमसेकम नेपाल क्षयरोग संस्था यो कुन अवस्थामा थियो, यो कसरी चलेको थियो, कुन अवस्थामा चलेको रहेछ भन्ने कमसेकम एउटा मोटामोटी यो रेडियो भिजनले जुन मसँग एउटा संवाद गर्ने जुन काम गरिदिनु भयो त्यसको लागि रेडियो भिजनलाई म धन्यवाद पनि दिन चाहन्छु। र साथसाथै यो क्षयरोग भन्ने कुरो चाहिँ यो के भनेदेखि सबैलाई लाग्न सक्ने रोग हो, यसको निदान्तको लागि सबैले सहयोग गर्नुपर्छ। जस्तै मैले एउटा अक्षय कोषको स्थापना गरेको छु होइन, र त्यसमा चाहिँ कतिजना यसमा सहभागी भएर चाहिँ सहयोग गर्नु चाहनुहुन्छ भनेदेखि म नेपाल क्षयरोग संस्थाको खाता नम्बरै पनि यहाँहरूलाई उपलब्ध म गराउन सक्छु। त्यसले गर्दा यसलाई सहयोग गर्नुहोस्। यो रोग भनेको सबैमा लाग्न सक्छ, यो यसलाई लाग्ने उसलाई नलाग्ने भन्ने छैन। त्यसले गर्दाखेरि यो एक आपसमा सहयोगको भावना सबैले राखेर रा, यो कार्यक्रमलाई अगाडि बढाउँ मेरो त्यो अनुरोध पनि छ होइन। र मैले अघि पनि भने मैले मोटामोटी विदेशका साथीहरूले पनि यहाँ चाहिँ पैसा केही पठाएर यो संस्थाको खातामा पैसा पठाएर सहयोग गर्नुभएको छ। एउटा अक्षय कोष खडा गरेको छु मैले, त्यो अक्षय कोष भनेको चाहिँ मूल धन मास्ने होइन, यहाँहरूलाई एकदम म विश्वास दिलाउन चाहन्छु। त्यसको ब्याजबाट हामीले कार्यक्रम चलाउने हो। त्यो भोलि जुनसुकै त्यो कार्य समितिमा सभापति त्यो कार्य समितिमा आए पनि त्यो मूलधन कसैले पनि मास्ने होइन, त्यो मूलधनै रहिरहन्छ। त्यसको ब्याजबाट चाहिँ हामीले कार्यक्रम चलाउने हो। त्यसमा केन्द्रले पनि दिन्छ, अब हामी सबै निकायमा पनि हामी जान्छौँ। त्यसले गर्दाखेरि यसलाई व्यापक रूपले यसलाई प्रचार प्रसार गऱ्यौँ भने अहिले पनि हाम्रो देशमा मोटामोटी देशै त म नभनौँ, मेरो जुन यो मेची अञ्चलको जुन 46-47 जुन 15 स्थानीय निकाय छ यसैमा पनि अहिले सरसर्ती हेर्दाखेरि पनि 5-7% क्षयरोगहरू अहिले पनि तपाईँको पाउन सकिन्छ। त्यसले गर्दाखेरि तिनीहरूलाई मृत्युको मुखमा नधकेलौँ, हामी सबै भएर सहयोग गरौँ र तिनीहरूको उद्धार गरौँ। ती भनेको हाम्रा नै सन्तति हुन् होइन। त्यसले गर्दाखेरि यो रेडियो भिजन मार्फत कमसेकम यो सन्देशमूलक कुरो चाहिँ सबैतिर पुगोस् भन्ने चाहन्छु। र साथै यो रेडियो भिजन को कार्यक्रममा जुन लिएर आएर जुन मलाई यो सहयोग गर्नुभयो, जुन आफ्ना कुराहरू राख्न दिनुभयो, रेडियो भिजनको तमाम के अरे इकाइलाई र स्वयं प्रस्तुत माधव विद्रोहीजीलाई म धन्यवाद दिन चाहन्छु। धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन भोइसमा नेपाल क्षयरोग निवारण संस्था झापाका सभापति गोपालबाबु थापासँग कुराकानी गर्यौँ। वास्तवमै समाजले सञ्चालन गरेका विभिन्न क्षेत्रका जस्तो स्वास्थ्य क्षेत्रको समाज सामाजिक क्षेत्रको विभिन्न सङ्घ संस्थाहरूलाई राज्यले सानो मात्रै पनि सहयोग र सपोर्ट गरिदिने हो भने त्यसले निकै ठुलो उपलब्धिहरू हासिल गर्ने अवस्था रहेको उहाँले बताउनु भएको छ। यस्ता संस्थाहरू राज्य नपुगेको ठाउँमा यी संस्थाहरू पुग्ने गरेको छ। त्यस कारणले यी संस्थाहरूलाई सबै राज्यको तिनै अङ्गले सानो भए पनि एउटा सहयोगको दृष्टिकोण मात्रै राखिदियो भने पनि यी संस्थाहरू राम्ररी सञ्चालन हुनेछन् भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ।
हस्त श्रोता, आजलाई भिजन भोइस यति नै। यो कार्यक्रम कस्तो लाग्यो? तपाईँ आफ्ना प्रतिक्रियाहरू रेडियो भिजनको इमेल वा फेसबुक पेज वा फोन नम्बर 0235455013 सुझाव प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यो कार्यक्रम संसारैभरि www.radiovision.com.np पनि सुन्न सक्नुहुनेछ। श्रोता, फरक विषय वा प्रसङ्गसहित अर्को सोमबार भिजन भोइसमा भेट हुनेछ। आजलाई म कार्यक्रम प्रस्तुता माधव विद्रोही यहीँ बिदा माग्दैछु। हस्त, नमस्कार।